بسم اللہ الرحمن الرحیم. السلام علیکم. شیعہ آڈیو کی جانب سے کتاب 50 موضوعات پر 100 واقعات. ہر موضوع کے ذیل میں 5 آیات، 5 روایات اور 2 واقعات آڈیو شکل میں آپ کے سامنے پیش کی جا رہی ہے. آئیے اب ہم اس کی 7ویں ریکارڈنگ کی طرف چلتے ہیں. نمبر 22، جہالت و نادانی. آیات نمبر 1، اکثر نہیں جانتے. سورہ اعراف آیت نمبر 131، ان کی اکثریت اس راز سے بے خبر ہے. نمبر 2، ظلم عوامل جہل میں سے ہے. سورہ یوسف آیت نمبر 79. ترجمہ، اس نے کہا کہ تمہیں معلوم ہے کہ تم نے یوسف اور ان کے بھائی کے ساتھ کیا برتاؤ کیا ہے جبکہ تم بالکل جاہل تھے. نمبر 3، اسباب جہالت. سورہ نساء آیت نمبر 78. ترجمہ، اگر اچھے حالات پیدا ہوتے ہیں تو کہتے ہیں کہ یہ خدا کی طرف سے، اور مصیبت آتی ہے تو کہتے ہیں کہ یہ آپ کی طرف سے ہے، تو آپ کہہ دیجئے کہ سب خدا کی طرف سے ہے. پھر آخر میں اس قوم کو کیا ہو گیا ہے کہ یہ کوئی بات سمجھتی ہی نہیں. نمبر 4، اکثر جاہل ہیں. سورہ انعام آیت نمبر 111. ترجمہ، ان کی اکثریت جہالت ہی سے کام لیتی ہے. نمبر 5، بیجا توقعات جہالت کی وجہ سے ہوتی ہیں. سورہ بقرہ آیت نمبر 118. ترجمہ، یہ جاہل مشرکین کہتے ہیں کہ خدا ہم سے کلام کیوں نہیں کرتا اور ہم پر آیت کیوں نازل نہیں کرتا. ان کے پہلے والے بھی ایسی ہی جہالت کی باتیں کر چکے ہیں. ان سب کے دل ملتے جلتے ہیں، اور ہم نے تو اہل یقین کے لیے آیات کو واضح کر دیا ہے. روایات، نمبر 1، ہر شخص کا دشمن. کتاب الشافی جلد نمبر 1، صفحہ نمبر 37. امام رضا علیہ السلام نے فرمایا، ہر شخص کا دوست اس کی عقل ہے اور اس کا دشمن اس کی جہالت ہے. نمبر 2، جاہلوں کی مثال. کتاب الشافی جلد نمبر 1، صفحہ نمبر 57. امیر المومنین علی علیہ السلام نے فرمایا، جاہلوں کے دل ان شکاری جانوروں کی طرح ہیں کہ ان کے تمتمے کو اپنی جگہ سے نکالتی ہے اور وہ شیطانی فریب کے جال میں پھنس جاتے ہیں. نمبر 3، محتاجی. کتاب الشافی جلد نمبر 1، صفحہ نمبر 62. رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، اے علی علیہ السلام، جہالت سے بڑھ کر کوئی فقر نہیں. نمبر 4، ہر چیز تباہی کے سبب. قرار الحکوم جلد نمبر 1، صفحہ نمبر 213. حضرت علی علیہ السلام نے فرمایا، جہالت ہر چیز کی تباہی کا سبب ہے. نمبر 5، سب سے بڑی مصیبت. قرار الحکوم جلد نمبر 1، صفحہ نمبر 212. حضرت علی علیہ السلام نے فرمایا، جہالت سب سے بڑی مصیبت ہے. تشریح، پروردگار عالم نے انسان کو عقل جیسی نعمت سے نوازا ہے تاکہ انسان اس عقل کے ذریعے پردہ جہالت و نادانی کو چاک کر کے راہ نجات پا سکے. قرآن اور روایات کی روشنی میں جہالت کے معنی بے عقلی ہے، نہ کہ نادانی. لہٰذا کلمہ جہل کو عقل کے مقابلے میں استعمال کیا جاتا ہے، علم کے مقابلے میں استعمال نہیں ہوتا. جہالت ایک ایسی صفت ہے جس سے اولیاء الہی نے بھی پناہ مانگی ہے. آپ تاریخ کا مطالعہ کریں تو معلوم ہوگا کہ نبی، رسول اور انبیاء، ائمہ و اولیاء کرام وغیرہ کے جتنے بھی دشمن تھے، سب کے سب جاہل و نادان تھے، اور اسی جہالت کی بنا پر اپنے آپ کو عقل مند تصور کرتے تھے اور یادہانی الہی کو جاہل تصور کرتے تھے، اور اسی جہالت کی بنا پر ان سے دشمنی رکھتے تھے. اور آخرکار نتیجہ کیا نکلا کہ جاہل و نادان افراد کو ذلت و رسوائی کا سامنا کرنا پڑا، اور یہ بدترین عذاب الہی میں مبتلا ہوئے. اور یہی جہالت انسان کی تباہی کا سبب ہے. خدا سے دعا کرتے ہیں کہ بحق باب العلم علیہ السلام ہمیں اس بدترین صفت جہالت سے بچا اور عقل جیسی دولت عطا فرما. آمین. واقعات، نمبر 1، جاہل آدمی گدھے کا بھائی. بعض مورد اعتماد افراد نقل کرتے ہیں کہ ایک جاہل و نادان شخص محروم شیخ انصاری، مصنف کتاب رسائل المقاصب کی خدمت میں آیا اور کہا، میں گدھا خریدنا چاہتا ہوں، استخارہ نکال دیجئے. محروم شیخ انصاری نے قرآن سے استخارہ نکالا तो ये आयत सूरह कसास आयत नंबर 35 निकली, यानी हम तुम्हारे बाजुओं को तुम्हारे भाई से मजबूत कर देंगे। शेख अंसारी ने फरमाया, बेहतर है गधा खरीद लो। एक दूसरा शख्स शेख के पास बैठा हुआ था। इसने शेख अंसारी से कहा, आपने किस वजह से इसको फरमाया कि गधा खरीद लो? मरहूम अंसारी ने फरमाया, ये जाहिल और नादान शख्स है और कुरान में परवरदिगार फरमाता है, सूरह फुरकान आयत नंबर 44 तर्जुमा, कि आपका ख्याल ये है कि इसकी अक्सरियत कुछ सुनती और समझती है। हरगिज़ नहीं, ये सब जानवरों जैसे हैं, बल्कि इनसे भी बदतर हैं। पस जाहिल और नादान शख्स दर हकीकत गधे का भाई है। गंजीमीना मौरिफ जिल नंबर 1 सफ़ा नंबर 423। नंबर 2, नादान की इबरत हासिल करना। एक हकीम नादान और जाहिल शख्स के घर आया। हकीम ने देखा कि घर बहुत ही आलीशान और हर चीज़ से मुजयन है और ज़मीन पर फर्श भी कीमती बिछा हुआ है, लेकिन घर वाला साहिब मंजिल नादान और जाहिल है, इल्म की अलिफ बे से भी वाकफियत नहीं रखता है। हकीम ने इसके मुंह पर थूका। साहिबान मंजिल ने एतराज़ करते हुए कहा, हकीम साहब, आपने मेरे साथ इतना बुरा किया। हकीम साहब ने कहा, मेरा यह काम हिकमत की बुनियाद पर था, क्योंकि लुआब दहन को घर की पस्त तरीन जगह पर थूका जाता है और मैंने तुम्हारे घर में तुमसे पस्तर किसी को नहीं पाया। नादान शख्स ने हकीम साहब के अमल और गुफ्तगु से इबरत हासिल की और जाना कि नादानी और जहालत घर में रंग रोगन करने से नहीं जाती, बल्कि इल्म से जाती है। गंजबीना मारुफ जिल नंबर 1 सफ़ा नंबर 422। नंबर 23, जहन्नुम आयत नंबर 1। 7 दरवाजे जहन्नुम के लिए, सूरह हिज्र आयत नंबर 43-44 तर्जुमा, और जहन्नुम ऐसे तमाम लोगों की आखिरी वादा गाह है जिसके 7 दरवाजे हैं। नंबर 2, जहन्नुम को सामने लाया जाए, सूरह फज्र आयत नंबर 23 तर्जुमा, और जहन्नुम को इस दिन सामने लाया जाएगा तो इंसान को होश आ जाएगा और हम इसे याद दिलाएंगे। नंबर 3, जहन्नुम की आग खामोश होने से वाली नहीं, सूरह असरा आयत नंबर 97 तर्जुमा, जहन्नुम की आग बुझने भी लगेगी तो हम शोलों को मजीद भड़का देंगे। नंबर 4, दोज़खियों की ग़िज़ा, सूरह गाशिया आयत नंबर 6 और 7 तर्जुमा, खारदार झाड़ियों के अलावा इनकी कोई ग़िज़ा ना होगी जो ना इन्हें ताकत देगी और ना भूख से निजात देगी। नंबर 5, शैतान की पैरवी करने वालों की जगह, सूरह एराफ आयत नंबर 18 तर्जुमा, फरमाया, यहाँ से निकल जाओ तो जलील और मर्दूद है, अब जो भी तेरा इतबा करेगा मैं तुम सबसे जहन्नुम को भर दूंगा। रिवायात, नंबर 1, जहन्नुमी काफिर, गररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 225। हज़रत अली अलैहिस्सलाम ने फरमाया, बेशक जहन्नुम वाले सभी काफिरों मक्कार हैं। नंबर 2, जहन्नुमी हमेशा अजाब में, कररल हुकुम जिल नंबर 1 सफ़ा नंबर 225। हज़रत अली अलैहिस्सलाम ने फरमाया, आतिश जहन्नुम में दाखिल होने वाले हमेशा अजाब में रहेंगे। नंबर 3, ये जिस्म जहन्नुम की आग को बर्दाश्त नहीं कर सकता, कररल हुकुम जिल नंबर 1 सफ़ा नंबर 225। मौला अली अलैहिस्सलाम ने फरमाया, ये नाजुक और बारीक खाल जहन्नुम की आग पर सब्र नहीं कर सकेगी। नंबर 4, जहन्नुम की सज़ा काफ़ी है, कररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 224। हज़रत अली अलैहिस्सलाम ने फरमाया, जहन्नुम के लिए इसकी सज़ा का होना ही काफ़ी है। नंबर 5, अफराद का नतीजा, कररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 226। अमीरुल मोमिनीन अलैहिस्सलाम ने फरमाया, आतिश जहन्नुम अफराद करने वालों के लिए अमल का नतीजा है। तशरी, बहिश्त मुत्तकीन के लिए हमेशगी और अब्दी मकाम है, इनके लिए वहाँ बागात होंगे जिनके नीचे नहरें जारी होंगी और वो हमेशा इसमें रहेंगे। जहन्नुम अहले कुफ्र व मासियत का मकाम है, कोई भी इनको अजाब इलाही से बचाने वाला न होगा। इनके चेहरे सियारात की मानिंद होंगे। जन्नत और दोजख पर ईमान रखना ज़रूरियात दीन में से है और इन दोनों पर ईमान ना रखना कुफ्र के मसावी है। बहिश्त अपने तमाम तर मादियों मानवी नेमतों के साथ नेक और सहले अफराद की पदाश जज़ा और जहन्नम अपने तमाम ज़ाहिर व बातिनी अजाब के साथ बदकिरदारों के लिए जाय सज़ा है। जन्नत व जहन्नम गैब के मसादिक में से है। इन दोनों के बारे में बयान करना सिर्फ़ और सिर्फ वही इलाही की जिम्मेदारी है। इंसान का इल्म जिसके दर्क करने से कासिर है। बहरहाल जो शख्स भी इन पर ईमान रखता है वो जन्नत के लिए नेक अमल करता है और जहन्नुम से बचने के लिए अपने आप को महरमात से दूर रखता है। बहरहाल हमें अपने आप को और अपने अहलो आयाल को जहन्नुम की आग से बचने के लिए कोशिश करते रहना चाहिए। आजकल का माहौल बहुत ही ख़राब और ख़राब से ख़राबतर होता जा रहा है। ऐसे माहौल में तस्किया नफ्स और मुहर्रमात से बचना बहुत ही ज़रूरी है। खुदा से दुआ करते हैं बहक़े बाबुल हवाइज हज़रत अब्बास अलमदार अलैहिस्सलाम हमें जहन्नुमी होने से बचा और हमें अहले बहिश्त में करार दे, आमीन। वाक़ियात नंबर एक, इमाम सादिक अलैहिस्सलाम और आतिश जहन्नुम की याद। गर्मी थी और शाम के खाने का वक्त हो चुका था। इमाम सादिक अलैहिस्सलाम के सामने दस्तरखान को बिछाया गया। इसके बाद प्याला लाया गया जिसमें गोश्त का सालन था। हज़रत अलैहिस्सलाम के पास रख दिया गया। प्याला सालन की वजह से काफ़ी गर्म था। इस वक्त इमाम सादिक अलैहिस्सलाम ने एक लुकमा रोटी का उठाकर सालन से लगाना चाहा तो अपने हाथ को खींच लिया और कई बार फरमाया, खुदा से जहन्नुम की आग से पनाह मांगता हूँ। ये जुमला इतनी बार तकरार किया कि सालन ठंडा हो गया। इस वक्त आप अलैहिस्सलाम ने फरमाया, जब हम इस सालन की तपिश को बर्दाश्त नहीं कर सकते तो फिर किस तरह आतिश जहन्नुम को बर्दाश्त कर सकते हैं। इस लिहाज से इमाम सादिक अलैहिस्सलाम गरम सालन को देखकर आतिश जहन्नुम की याद में पड़ गए और तवाज़े के ज़रिए खुदा की तरफ पनाह मांगी। गंजबीना मारुफ जिल नंबर एक सफ़ा नंबर 416। नंबर दो, पहाड़ का क्रिया। जंग तबूक का वाक़या हिजरत के नवे साल पेश आया। मुसलमानों का एक अजीम लश्कर पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालेहि वसल्लम की क़यादत में रोम और सरजमीन शामात की तरफ रवाना हुआ। पैगंबर सल्लल्लाहु अलैहि वालेहि वसल्लम के साथ इस जंग में शिरकत के लिए तकरीबन 30,000 अफराद थे। रास्ते में एक पहाड़ को देखा कि ऊपर से पानी का कतरा कतरा नीचे एक पत्थर पर गिर रहा है। लोगों ने कहा, पानी का ऊपर से गिरना बहुत ही अजीब है। पैगंबर अकरम सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने फरमाया, ये पहाड़ रो रहा है। लोगों ने कहा, क्या पहाड़ भी गिरिया करते हैं? पैगंबर अकरम सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने फरमाया, क्या तुम दोस्त रखते हो कि पहाड़ के रोने को समझो कि पहाड़ क्यों गिरिया कर रहा है? तमाम लोगों ने एक जबान होकर कहा, जी हाँ। आ हज़रत सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने पहाड़ से पूछा, ऐ पहाड़, तेरे रोने की क्या वजह है? तमाम लोगों ने सुना कि पहाड़ ने रसूल मुकर्रम सल्लल्लाहु अलैहि वालेहि वसल्लम के जवाब में कहा, ऐ रसूल खुदा सल्लल्लाहु अलैहि वालेहि वसल्लम, एक रोज़ हज़रत ईसा का यहाँ से गुज़र हुआ और जब यहाँ इस पहाड़ पर पहुँचे तो कहा, अपने नफ्स और अपने अहलो आयाल को इस आग से बचाओ जिसका ईंधन इंसान और पत्थर होंगे। ऐ रसूल खुदा सल्लल्लाहु अलैहि वालेहि वसल्लम, इस रोज़ से लेकर अभी तक इस खौफ से गिरिया कर रहा हूँ, कहीं वो पत्थर मैं ही तो नहीं हूँ? पैगंबर अकरम सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने फरमाया, ए पहाड़, तू अपनी जगह आराम से रह, तो इन पत्थरों में से नहीं है बल्कि वो पत्थर किबरियत है। जैसे ही पैगंबर सल्लल्लाहु अलैहि वालेहि वसल्लम ने यह फरमाया तो इस वक्त से पहाड़ से पानी का आना बंद हो गया, हत्ता कि इस पहाड़ में रतूबत भी देखने ही में नहीं आई। गंजिमिनाए मारूफ जिल नंबर एक सफ़ा नंबर 416। नंबर 24, हिरसो लालच। आयत नंबर एक, हिरस नापसंद सिफत। सूरह बकरा आयत नंबर 96। तर्जुमा, ऐ रसूल सल्लल्लाहु अलैहि वालेहि वसल्लम, आप देखेंगे कि ये ज़िंदगी के सबसे ज़्यादा हरीस हैं और बाज़ मुशरिकीन तो ये चाहते हैं कि इन्हें हज़ार बरस की उम्र दे दी जाए कि ये हज़ार बरस भी जिंदा रहें तो तूले हयात इन्हें अज़ाब इलाही से नहीं बचा सकता। अल्लाह इनके अमाल को खूब देख रहा है। नंबर दो, انسان میں حرص و لالچ، سورہ معارج آیت نمبر 19، ترجمہ، بے شک انسان بڑا لالچی ہے۔ نمبر 3، پیغمبر صلی اللہ علیہ وآلہ وسلم اور حرص، سورہ توبہ آیت نمبر 128، یقیناً تمہارے پاس وہ پیغمبر آیا ہے جو تم ہی میں سے ہے اور اس پر تمہاری ہر مصیبت شاق ہوتی ہے اور وہ تمہاری ہدایت کے بارے میں حرص رکھتا ہے اور مومنین کے حال پر شفیق اور مہربان ہے۔ نمبر 4، ہدایت کے لیے حرص، سورہ نحل آیت نمبر 37، ترجمہ، اگر آپ کی خواہش ہے کہ یہ ہدایت پا جائیں تو اللہ جس کو گمراہی میں چھوڑ چکا ہے اب اسے ہدایت نہیں دے سکتا اور نہ ان کا کوئی مدد کرنے والا ہوگا۔ نمبر 5، عدالت، سورہ نساء آیت نمبر 129، ترجمہ، اور تم کتنا ہی کیوں نہ چاہو عورتوں کے درمیان مکمل انصاف نہیں کر سکتے۔ روایات، نمبر 1، برائی کی جڑ، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 242، حضرت امیر المومنین علی علیہ السلام نے فرمایا، حرص فکر اور برائی کی جڑ ہے۔ نمبر 2، ذلت، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 244، مولا علی علیہ السلام نے فرمایا، حرص ذلت و کلفت ہے۔ نمبر 3، یقین میں کمی، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 246، حضرت علی بن ابی طالب علیہ السلام نے فرمایا، جس کی حرص بڑھ جاتی ہے اس کا یقین کم ہو جاتا ہے۔ نمبر 4، فقیر، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 247، حریص فقیر ہے خواہ وہ پوری دنیا کا مالک ہو جائے۔ نمبر 5، شقاوت، غرر الحکم، جلد نمبر 1، صفحہ نمبر 249، مولا کائنات علی علیہ السلام نے فرمایا، جس کی حرص بڑھ جاتی ہے اس کی شقاوت و بدبختی بھی بڑھ جاتی ہے۔ تشریح، حرص انسانی زندگی میں اچھی صفت نہیں، لیکن ہدایت کی حرص یقیناً ایک بہترین صفت ہے اور یہ اسی زندگی میں پیدا ہو سکتی ہے جسے راہ خدا سے بے پناہ دلچسپی ہو اور وہ قوم سے بھی مکمل ہمدردی رکھتا ہو اور ہر آن یہ چاہتا ہو کہ ساری قوم راہ راست پر آ جائے اور کوئی گمراہ نہ ہونے پائے، اور حرص و طمع و لالچ مادیات میں صحیح نہیں لیکن معنویات میں صحیح ہے، جس طرح قرآن نے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے لیے کہا کہ وہ تمہاری ہدایت کے بارے میں حرص رکھتا ہے، لوگوں کی ہدایت کے لیے جتنی بھی حرص ہو اتنا ہی کم ہے، لیکن مادیات میں حرص انسان کو تباہ کر دیتی ہے اور انسان کی حرص و لالچ کبھی کم نہیں ہوتی۔ جس کو آخرت پر یقین ہو تو وہ کبھی دنیا پر حرص نہ ہوگا، یہ دنیا فنا ہو جائے گی جتنا بھی جمع کر لیں، اتنا کم ہے، اور اسی مال و دولت کی لالچ نے انسان کو خدا کی یاد سے غافل کر دیا ہے۔ دعا کرتے ہیں بحق شریکت الحسین علیہ السلام حضرت زینب علیہ السلام ہمیں حرص و لالچ سے دور رکھیں، آمین۔ واقعات، نمبر 1، لالچی بوڑھا، کہتے ہیں کہ ہارون الرشید نے اپنے وزرا سے کہا کہ میں چاہتا ہوں کہ ایسے شخص کی ملاقات کروں جو صحبت رسول خدا صلی اللہ علیہ وآلہ وسلم سے مشرف ہوا اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم سے کوئی حدیث سنی ہو، تاکہ بلا واسطہ وہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حدیث نقل کرے۔ ہارون کے نوکروں نے اطراف و اکناف میں ایسے شخص کی تلاش شروع کر دی، لیکن انہیں کوئی شخص نہ ملا سوائے ایک بوڑھے کے جس کے تمام حواس کمزور ہو چکے تھے اور سوائے جسم اور ایک مشت ہڈیوں کے کچھ باقی نہ بچا تھا۔ اسے ایک ٹوکری میں بٹھا کر نہایت عزت و احترام کے ساتھ ہارون کے سامنے دربار میں لایا گیا۔ ہارون بہت خوش ہوا کہ اس کا مقصد پورا ہوا، کہ ایسے شخص کو دیکھ لیا جس نے رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کی زیارت کی اور ان کی گفتگو سنی۔ ہارون نے کہا، اے ضعیف، کیا تم نے خود پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو دیکھا ہے؟ بوڑھے نے عرض کیا، جی ہاں۔ ہارون نے کہا، تو نے کب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو دیکھا تھا؟ عرض کیا، میرا بچپن تھا کہ ایک دن میرے باپ نے میرا ہاتھ پکڑا اور خدمت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میں لے گئے، اور اس کے بعد میں خدمت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میں نہ گیا، یہاں تک کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم رحلت فرما گئے۔ ہارون نے کہا، بیان کرو، اگر اس دن رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے تم نے کوئی حدیث سنی تھی؟ عرض کیا، ہاں، اس دن رسول اکرم صلی اللہ علیہ وآلہ وسلم سے میں نے سنا تھا کہ آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، انسان بوڑھا ہو جاتا ہے مگر اس میں دو صفتیں جوان رہتی ہیں، ایک حرص اور دوسری لمبی آرزوئیں۔ ہارون بہت خوش ہوا کہ اس نے رسول خدا صلی اللہ علیہ وآلہ وسلم فقط ایک واسطے کے ذریعے سنی۔ اس نے حکم دیا کہ ایک تھیلی دینار کی اسے انعام کے طور پر دے دی جائے اور حکم دیا کہ اسے واپس گھر پہنچایا جائے۔ جب غلاموں نے چاہا کہ اسے باہر لے جائیں تو اس بوڑھے نے اپنی کمزور آواز میں بلند کیا کہ مجھے واپس دربار میں ہارون کے پاس لے چلو، مجھے ہارون سے ایک بات پوچھنی ہے، پھر اس کے بعد مجھے باہر لے جانا۔ ٹوکری کو اٹھانے والے دوبارہ اس بوڑھے کو ہارون کے پاس لے آئے۔ ہارون نے پوچھا، کیا بات ہے؟ بوڑھے نے عرض کیا، اے بادشاہ، یہ فرمائیے کہ یہ انعام اس سال کے لیے ہے یا ہر سال عنایت فرمائیں گے؟ ہارون رشید بہت ہنسا اور ازروئے تعجب کیا، رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے سچ فرمایا ہے کہ انسان جتنا بڑھاپے کے نزدیک ہوتا جاتا ہے اس میں دو چیزیں جوان رہتی ہیں، حرص اور لمبی امیدیں۔ اس ضعیف میں جان نہیں اور میں گمان بھی نہیں رکھتا کہ آئندہ سال یہ زندہ رہے گا، لیکن پھر بھی کہتا ہے کہ یہ عطا اس سال کے ساتھ مخصوص ہے یا ہر سال ہوتی رہے گی۔ زیادتی مال کے حرص اور لمبی امیدوں نے اسے یہاں تک پہنچا دیا ہے، لیکن پھر بھی اپنی عمر کی پیش بینی کرتا ہے اور دوسروں کے احتیاط کی تلاش میں ہے۔ عبرت انگیز واقعات، صفحہ نمبر 11، کچھ اختلاف کے ساتھ، یکسدو پنجہ، موضوع از قرآن کریم و احادیث اہل بیت علیہ السلام، صفحہ نمبر 412۔ نمبر 2، لالچی شخص کی حکمت آمیز وصیت۔ ایک لالچی شخص اپنے بیٹوں کو نصیحت کر رہا تھا اور حرص و لالچ کے آداب ان کو سکھا رہا تھا۔ اس نے اپنی آخری گفتگو میں اس طرح کہا، اے میرے بچوں، آخر میں تمہیں ان آیات کی وصیت کرتا ہوں، جب گھروں میں داخل ہو تو وہاں وہ تمام چیزیں ہوں گی جن کی دل میں خواہش ہو اور جو آنکھوں کو بھلی لگے، کھاؤ اور پیو جتنی قدرت رکھتے ہو یہاں تک کہ حلق تک پہنچ جائے اور 12 چشمے اس سے جاری ہو جائیں۔ آپ نے دیکھا، اس لالچی شخص نے مذکورہ بالا آیات کو مختلف جگہوں سے چن کر ایک جگہ کیا اور بچوں کو وصیت کی۔ گنجبینہ معروف، جلد نمبر 1، صفحہ نمبر 382۔ نمبر 25، حسد آیات۔ نمبر 1، حسد کے شر سے پناہ مانگتی ہوں، سورہ فلق آیات 1-5۔ ترجمہ، اے رسول صلی اللہ علیہ وآلہ وسلم، کہہ دیجئے کہ میں صبح کے مالک کی پناہ چاہتا ہوں تمام مخلوقات کے شر سے اور اندھیری رات کے شر سے، جب اس کا اندھیرا چھا جائے، اور گنڈوں پر پھونکنے والیوں کے شر سے اور ہر حسد کرنے والے کے شر سے، جب بھی وہ حسد کرے۔ نمبر 2، قابیل کا حسد، سورہ مائدہ آیت نمبر 30۔ ترجمہ، پھر اس کے نفس نے اسے بھائی کے قتل پر آمادہ کر دیا اور اس نے اسے قتل کر دیا اور وہ خسارہ والوں میں شامل ہو گیا۔ نمبر 3، یوسف علیہ السلام کے بھائیوں کا حسد، سورہ یوسف آیت 8-9۔ ترجمہ، یقیناً ہمارے ماں باپ ایک کھلی گمراہی میں مبتلا ہیں، تم لوگ یوسف کو قتل کر دو یا کسی زمین میں پھینک دو تو باپ کا رخ تمہاری طرف ہو جائے گا۔ نمبر 4، مسلمانوں سے حسد، سورہ بقرہ آیت نمبر 109۔ ترجمہ، بہت سے اہل کتاب یہ چاہتے ہیں کہ تمہیں بھی ایمان کے بعد کافر بنا لیں، وہ تم سے حسد رکھتے ہیں۔ نمبر 5، صاحبان کمال سے حسد، سورہ نساء آیت نمبر 54۔ ترجمہ، یا وہ ان لوگوں سے حسد کرتے ہیں جنہیں خدا نے اپنے فضل و کرم سے بہت کچھ عطا کیا، تو پھر ہم نے آل ابراہیم علیہ السلام کو کتاب و حکمت اور ملک عظیم سب کچھ عطا کیا۔ روایات، نمبر 1، حسد آفت دین، سفینۃ البحار، جلد نمبر 6، صفحہ نمبر 182، کتاب الشافی، جلد نمبر 4، صفحہ نمبر 272۔ امام صادق علیہ السلام نے فرمایا، دین کی آفت حسد، غرور اور فخر کرنا ہے۔ نمبر 2، حسد ایمان کو کھا جاتا ہے۔ सफीनतुल बिहार जिल्द नंबर 6 सफ़ा नंबर 175, किताबुल शाफ़ी जिल्द नंबर 4 सफ़ा नंबर 266। इमाम सादिक अलैहिस्सलाम ने फरमाया, हसद ईमान को इस तरह खा जाता है जैसे आग लकड़ी को। नंबर 3 बुराई की जड़ गररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 262, हज़रत अली अलैहिस्सलाम ने फरमाया, रज़ाइल की जड़ हसद है। नंबर 4 हसद शैतान की खसलत गररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 261, मौला अली अलैहिस्सलाम ने फरमाया, खबरदार हसद के करीब ना जाना, बहुत बुरी खसलत है और वो बदतरीन आदत है कि शैतान का शेवा है। नंबर 5 रहा तो आसाइश नहीं अररुल हुकुम जिल नंबर 1 सफ़ा नंबर 266, हासिद के लिए कोई रहा तो आसाइश नहीं। तशरी हसद चलन किसी का जवाल चाहना अदावत बोगज़ो कीना को कहते हैं और ये एक नफसानी हालत है। हासिद गैर के कमालों नेमात के जवाल की आरजो तमन्ना रखता है। इंसान जितना साहिब कमाल होगा इसी कदर महसूद भी होगा। बेकमाल हासिद हो सकता है, महसूद नहीं हो सकता। इसी वजह से इमाम मोहम्मद बाकर अलैहिस्सलाम ने फरमाया, महसूद वाकई हम अहले बैत अलैहिस्सलाम से हैं। ये हसद ऐसा मर्ज है जिससे रिहाई और खलासी बहुत ही मुश्किल है और ये बुरी सिफत हुब्बे दुनिया की एक शाख है। ये बुरी सिफत ऐसे मान को ख़त्म कर देती है। हमेशा दूसरों के मालो सरवत व कमालात पर निगाह, हमेशा इनके जवाल के बारे में सोचना और अपने लिए मालो दौलत को जमा करने की फ़िक्र में रहना। और यही हसद दीन की आफत भी है और दिल की बीमारियां भी। हसद नेकियों और हसनात को ऐसे खा जाती है जैसे आग लकड़ी को। खुदा से दुआ करते हैं भाक़े चारदा मासूमीन अलैहिस्सलाम हमें इस बुरी सिफत से बचने की तौफीक अता फरमा। अगर हमारे अंदर है तो इसको ख़त्म कर दे, आमीन। वाक़यात नंबर 1 हज़रत ईसा अलैहिस्सलाम की हवारी का हसद। रावी कहता है कि मैंने इमाम सादिक अलैहिस्सलाम से सुना कि फरमाया, अल्लाह से डरो और एक दूसरे पर हसद ना करो। हज़रत ईसा अलैहिस्सलाम अपने ज़माने में शहरों की सैर किया करते थे। एक बार वो सैर के लिए चले तो इनके हवारियों में से एक हवारी इनके साथ चला। ये अक्सर हज़रत ईसा अलैहिस्सलाम के साथ रहा करता था। जब हज़रत ईसा अलैहिस्सलाम दरिया के किनारे पहुँचे तो खुदा की ज़ात पर पूरा यकीन रखते हुए बिस्मिल्लाह पढ़ी और पानी पर चलने लगे। हवारी ने जब ये देखा तो इसने भी पूरे यकीन के साथ बिस्मिल्लाह पढ़ी और पानी पर चलकर हज़रत ईसा अलैहिस्सलाम से जा मिला। अब इसके दिल में गरूर ने जगह पाई और कहने लगा, जिस तरह हज़रत ईसा रूहुल्लाह पानी पर चलते हैं मैं भी चलता हूँ, लिहाजा इनको मुझ पर क्या फजीलत है। ये ख्याल आते ही वो पानी में डूबने लगा। बस हज़रत ईसा अलैहिस्सलाम से फरियाद की। आप अलैहिस्सलाम ने इसको डूबने से बचाया और फरमाया, तूने क्या कहा। इसने कहा, मैंने दिल में कहा जिस तरह ईसा पानी पर चलते हैं मैं भी चलता हूँ। इस तरह गरूर मेरे अंदर दाखिल हुआ। हज़रत ईसा अलैहिस्सलाम ने फरमाया, तूने अपने दिल में वो सोचा जिसका तू अहल नहीं, इसलिए खुदा तुझसे नाखुश हुआ। अब तू अल्लाह से तौबा कर। चुनाचा उसने तौबा की, खुदा ने इसकी तौबा कबूल करके फिर वही मर्तबा दे दिया। इमाम ने फरमाया, अल्लाह से डरो और एक दूसरे पर हसद ना करो। असूल काफ़ी जिल नंबर 6 सफ़ा नंबर 291, गंजबीना मारूफ जिल नंबर 1 सफ़ा नंबर 370, यकसदा पंजा मौजू अस कुरान करीम अहदीस अहल बैत अलैहिस्सलाम सफ़ा नंबर 409। नंबर 2 इमाम मोहम्मद तकी अलैहिस्सलाम से हसद। हज़रत इमाम मोहम्मद तकी अलैहिस्सलाम के ज़माने में रोनुमा होने वाला ये वाक़या तवज्जह से पढ़ने के काबिल है। उस ज़माने में मुतवक्किल अब्बासी का काजुल कज़ा चीफ जस्टिस अबू लैला खिलाफत के तमाम कानूनी उमूर को, जो कि इस्लामी कहलाते थे, अंजाम दिया करता था। एक दिन ये चीफ साहब जब अपने दुकान पर पड़ोसी दोस्त को जरका के घर आया तो खासा परेशान था। जरका ने पूछा, चीफ जस्टिस साहब आज बहुत बहुत परेशान नज़र आ रहे हैं। चीफ जस्टिस साहब ने फरमाया, क्या तुम सुन सकोगे कि आज खलीफा के दरबार में मुझ पर कितनी बड़ी मुसीबत टूटी है। एक चोर को लाया गया। इसका जुर्म साबित हो चुका था और अब हद जारी करने का मामला था। मुझसे खलीफा ने कहा कि इसका हाथ कहाँ से काटा जाए। मैंने कहा, कुरान मजीद में खुदावंद आलम इरशाद फरमाता है कि चोर के हाथ को काट डालो, और वजू का हिस्सा बयान करने वाली आयत में है कि कोहनियों से लेकर पूरा हाथ धोना चाहिए। लेकिन मालूम हुआ कि इसका हाथ कोहनियों से काटा जाए। खलीफा ने दरबार में मौजूद दूसरे अफराद से पूछा तो उन्होंने कहा, चोर का कलाई से काटा जाए, क्योंकि तयमम वाली आयत में हाथ से मुराद कलाई है। फिर खलीफा ने शियों के इमाम हज़रत मोहम्मद तकी अलैहिस्सलाम से पूछा तो आप अलैहिस्सलाम ने फरमाया, दूसरे अपनी राय दे चुके हैं। खलीफा ने इसरार किया तो बिलाआख़िर मजबूरन हज़रत मोहम्मद तकी अलैहिस्सलाम ने फरमाया, चोर की उंगलियां काटी जाएं, क्योंकि खुदावंद आलम फरमाता है कि मसाजिद खुदा के लिए हैं। मसाजिद मस्जिद की जमा है और इससे मुराद वो आज़ा हैं जो सजदे की हालत में ज़मीन पर रखे जाते हैं। ये चोर भी जब नमाज पढ़ेगा तो इसे भी सजदे की हालत में ज़मीन पर सातों आज़ा रखने होंगे, यानी दोनों हाथों की हथेलियाँ भी रखनी होंगी। लिहाजा सिर्फ इसकी दो उंगलियाँ ही काटी जाएंगी। जब शियों के इमाम ने यह बात कही तो खलीफा ने कहा, बहुत खूब, शाबाश, और फौरन ही ये हुक्म दे दिया कि इमाम अलैहिस्सलाम के बताए हुए फरमान पर अमल किया जाए। और फिर चोर के हाथों की उंगलियां काट दी गईं। तो ऐ जरका, तुम खुद अंदाज़ा कर सकते हो कि इस वक्त मेरी क्या हालत हुई होगी, जब इस 25 साल जवान को मुझ पर फौकियत दे दी गई होगी। जाहिर है कि इसी वजह से मैं सख्त परेशान हूँ, और जब तक इंतकाम नहीं ले लेता चैन से नहीं बैठूँगा। हालांकि मैं जानता हूँ कि यह शख्स भी इन नौजवानों के कत्ल में शरीक होगा। वो आतिश जहन्नुम में डाल दिया जाएगा, लेकिन फिर भी जब तक वो कत्ल ना हो जाए मैं इसे नहीं छोड़ूंगा। जरका कहते हैं कि इस मैंने उसे नसीहत की, लेकिन इसने इसे कबूल करने से इनकार कर दिया। दरहकीकत अबू लैला चीफ जस्टिस हसद की आग में जल रहा था। दूसरे ही दिन वो खलीफा के पास पहुंचा और कहने लगा, जानते हो कल तुमने क्या किया है। वो शख्स जिसे मुसलमानों की अच्छी तादाद अपना इमाम समझती है और इसे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम का जानशीन मानती है और आपको बातिल और गलत समझती है, आपने बजाय इसे मिटाने के मजीद नुमाया और मजबूत कर दिया। वो लोग जो ये कहते हैं कि वो हक पर है, अब ये कहेंगे कि देखा, खुद खलीफा ने भी इस बात का एतराफ कर लिया और दूसरों के नज़रियात पर इसके नज़रिए को मुकदम कर दिया। ज़रा सोचिए, ये बात कितनी बड़ी सियासी गलती है। मुख्तसर ये कि अबू लैला ने हसद की वजह से खलीफा के इस कदर कान भरे के इमाम मोहम्मद तकी अलैहिस्सलाम के कत्ल पर आमादा हो गया और आखिरकार इमाम को जहर दे दिया गया। बिखरे मोती, जिल्द नंबर 1, सफ़ा नंबर 75।